नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सर्वोच्चद्वारा दोषी ठहर माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ, फैसला कार्यान्वयनका लागि दिल्ली बजार जेल चलान।
10 वर्षभित्र भोकमरी र भ्रष्टाचार निर्मूल पार्ने दावी सहित कांग्रेसको घोषणापत्र सार्वजनिक, कांग्रेस नेता भन्छन् देशको समृद्धिका लागि कांग्रेसले जित्नै पर्छ।
उम्मेद्वारको नाम टुङ्गो लगाउन एमाले र माओवादीको बैठक चल्दै, समाजवादी फोरम र राजपाद्वारा प्रदेश नम्बर 2 सीट बाँडफाँड।
उत्तर कोरियाको आणविक परीक्षण स्थलमा विस्फोट हुँदा झण्डै 200 जनाको ज्यान गयो। ज्यान जानेमा सुरुङमा काम गरिरहेका कामदार रहेको जापानी टेलिभिजन आसाहीको दावी।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले भारत, बंगलादेश र मलेसियासँग खेल्ने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-63-794, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले सर्वोच्च सहित आजीवन कारावासको सजाय तोकेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन्। ढुङ्गेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ललितपुरको सादोबाटमा रहेको डेरा नजिकैबाट पक्राउ गरेको हो। उनलाई आजै दिल्ली बजार कारागार चलान गरिएको छ। ओखलढुङ्गाका उज्जवन कुमार श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै अदालतले सर्वोच्च सहित जन्मकैदको फैसला सुनाए पनि उनी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थिएन। सर्वोच्च अदालतले ढुङ्गेललाई 7 दिनभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई आदेश दिँदा पनि पक्राउ नपरेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा कार्तिक 8 गते मुद्दा दायर गर्नुभएको थियो। त्यसको 6 दिनपछि ढुङ्गेल पक्राउ परेका हुन्। सर्वोच्च अदालतले 2066 साल पुष 19 गते ढुङ्गेललाई सर्वोच्च सहित जन्मकैदको फैसला गर्ने जिल्ला अदालत ओखलढुङ्गाको फैसला सदर गरेको थियो।
यसैबीच नेकपा माओवादी केन्द्रको भातृ संगठन यौंग कम्युनिष्ट लीग YCLले बालकृष्ण ढुङ्गेललाई रिहाई गर्न माग गरेको छ। द्वन्द्वकालका मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने सहमति विपरीत ढुङ्गेललाई पक्राउ गर्नु संविधानको उल्लंघन र चुनाव भाड्ने षड्यन्त्र भएको YCLले आरोप लगाएको छ। ढुङ्गेललाई तत्काल रिहाई नगरे देशभरका 77 जिल्लामा द्वन्द्वकालीन मुद्दाहरू बिउताएर नेपाली कांग्रेस र रापरपाका नेताहरूमाथि मुद्दा दायर गर्ने पनि YCLले चेतावनी दिएको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देशमा राजनीतिक स्थायित्व र समृद्धिका लागि नेपाली कांग्रेसले जित्नै पर्ने बताउनु भएको छ। उहाँले 2007 सालदेखिका सबै क्रान्तिको अगुवाई कांग्रेसले गरेको र अब पनि देशलाई समृद्ध बनाउन र लोकतन्त्रलाई कसैले कहिल्यै खोस्न नसक्ने बनाउन आगामी चुनावमा कांग्रेसले बहुमत पाउनै पर्ने बताउनु भएको हो। प्रतिनिधि सभा र प्रदेशसभाका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै देउवाले वामपन्थी दलले अधिनायकवाद लाद्ने भएकाले लोकतन्त्र जोगाउन र देशलाई आर्थिक विकासको मार्गमा हिँडाउन कांग्रेसले नै जित्नुपर्ने बताउनुभयो।
यो देशमा प्रजातन्त्रलाई स्थायी रूपमा स्थापित गर्नु छ, कसैले खोज्न नसक्ने प्रजातन्त्र स्थापित गर्नु छ र साथै यो समृद्धि स्थापित गर्नु छ यो देशमा। त्यसैले सम्पूर्ण प्रधान नेपाली कांग्रेसको नेतृत्वमा भएको छ, अहिले पनि यो देशमा समृद्धि ल्याउनु छ भने, प्रजातन्त्रलाई स्थायी गर्नु छ भने नेपाली कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव छ। त्यसैले नेपाली कांग्रेसको विजय हुन आवश्यक छ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सभापति देउवाले वामपन्थी गठबन्धनले घोषणा गरेको कम्युनिष्ट शासन ल्याउन कांग्रेसले नदिने दावी गर्नुभयो। कम्युनिष्ट शासन आए आम नागरिक डर त्रासमा बाँच्नुपर्ने र न्यूनतम मानवाधिकार पनि खोसिने आरोप लगाउँदै चुनावमा कांग्रेसको विकल्प नभएको उहाँको जिकिर थियो। वामपन्थी दलले सरकार चलाए देशमा पीड़ा व्यक्त गरेर ऋण समेत नपाइने अवस्था आउने देउवाको भनाई थियो।
नेपाली कांग्रेस मात्रै एउटा देशवा छ, यो शक्ति छ, यो ताकत छ, यो पार्टी छ, जसले सबलाई ग्यारेन्टी गरेको छ। तर कम्युनिस्ट शासनमा कहाँ पाउँछ अधिकार पाउँछ, पारसाई शासनमा कहाँ पाउँछ बुन्दाबाद हुनु पाउँछ, अन्य अभाव पनि पाइन्न, उड्नु पाइन्न चार छैन भोलि। यो प्रोग्राम यो मानवाधिकार हो, यो मानवाधिकार रहेन भने के हुन्छ? त्यसैले कांग्रेस पार्टी कसैलाई मनपरोस् नपरोस् तर आवश्यकता भइसक्यो देशको लागि कांग्रेस पार्टी जितेर मेरो सम्पूर्ण खतम हुन्छ, यहाँ डर क्लासको सर्वाध्य हुन्छ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट दलप्रति संकेत गर्दै संविधान जारी गर्ने दलहरू नै राजनैतिक व्यवस्था फेर्न लागि परेको आरोप लगाउनुभयो। संविधान जारी गरेका दलहरू नै अहिले संविधान विरोधी गतिविधि र धारणा सार्वजनिक गरिरहेकाले यो खतरनाक रहेको उहाँको आरोप छ।
यही संविधान जारी गर्न उभिएका केही दलहरूले आज यो संविधानको मौलिक पक्षमा नै प्रश्न उठाउने धृष्टता गरेका छन् र यो संविधानलाई फेर्ने बदल्ने देशलाई निरङ्कुशतातिर लैजाने उद्घोष गरेका छन् र त्यो उद्घोषको सामना गर्ने र यो घोषणा पत्रले सम्पूर्ण नेपाली जनतालाई आश्वस्त गर्न चाहेको छ कि नेपालमा अब राजनीतिक व्यवस्था खलबल्याउने कुनै पनि प्रयास हामी सफल हुन दिने छैनौं।
कांग्रेसको घोषणा पत्रमा अबको 10 वर्षभित्र भोकमरी हटाउने र भ्रष्टाचार निर्मूल पार्ने दावी गरिएको छ। अबको 10 वर्षभित्र नेपाललाई विकसित तथा भ्रष्टाचार र भोकमरी मुक्त देश बनाउन 5 खर्ब रूपियाँसम्मको विदेशी लगानी भित्राएर सबै युवालाई रोजगारी दिने, 7-10% आर्थिक वृद्धि दर हासिल गर्ने, 15,000 मेगावाट बिजुली उत्पादन गर्ने, 5 अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र वार्षिक 32 लाख पर्यटक भित्राउने जस्ता महत्वाकांक्षी विषय समेटिएको छ। यस्तै सबै नेपालीको स्वास्थ्य बीमा गर्ने, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, सबै नागरिकमा मोबाइल फोन र इन्टरनेटको पहुँच पुर्याउने, 16 वर्षभन्दा माथिका सबै नेपालीको ब्याङ्क खाता खोल्न लगाउने, 75% नागरिकको आधुनिक सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी घर भएको शहरमा बसोबास गराउने योजना पनि कांग्रेसको घोषणा पत्रमा समेटिएको छ। यस्तै सबै छिमेकी देशसँग स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै गैर आवासीय नेपालीहरूको सिप र पुँजीको अधिकतम प्रयोग गर्ने प्रतिबद्धता पनि कांग्रेसले आफ्नो घोषणा पत्रमा गरेको छ। बीच आजको मेरो पनि भन्नु छमा घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी कांग्रेसका कार्यकर्तालाई हामीले घोषणापत्रमा लेखिएका कुरा पूरा होलान् त भनेर सोधेका छौं।
मेरो पनि भन्नु छ।
शेरबहादुर भण्डारी कैलाली, झूठ बोल्दै हिँड्ने पार्टी हो होइन, झूठको खेती गर्ने पार्टी हो होइन, र यसले जे बोल्छ त्यो गर्छ, जति गर्छ त्यति मात्रै बोल्छ। जे यो घोषणा पत्रमा लेखिएको छ त्यो नेपाली काङ्ग्रेसको प्रतिबद्धता हो। लेख्न गाह्रो भयो होला तर यो कामहरू सजिलो हिसाबले गर्दछ।
नाम मुना भुसाल, घोषणा पत्रमा जति उल्लेख भएका छन् 100% कार्यान्वयन होला जस्तो चाहिँ अब त्यो मलाई लाग्दैन होइन। 75% चाहिँ हाम्रो नेपाली कंग्रेसले जुन घोषणा पत्रमा उल्लेख गरेका कार्यक्रमहरू चाहिँ कार्यान्वयन हुन्छ जस्तो मलाई लाग्छ, त्यो अपेक्षा पनि गरेका छौँ।
म टिएन रिजाल, जिम्मेवार पार्टीले मुलुक कुनै पनि दस्तावेज लगायतका सारा कुराहरू गर्दाखेरि तपाईँको जिम्मेवार ढङ्गले गर्ने हुन्छ र सम्भावना भएको कुरा मात्रै उल्लेख गर्न मिल्छ र तपाईँको त्योभन्दा न भएको कुरामा जानु छ भने तपाईँको चाहिँ जस्तो गरे पानी जहाजको कुराहरू, तपाईँको घर घर ग्यासको पानी कुराहरू, यस कुराहरू चाहिँ हावाजाही कुराहरू भयो, काङ्ग्रेस जान्छ व्यावहारिक मतमा जान्छ। व्यावहारिक मतमा हेर्दाखेरि तपाईँको काङ्ग्रेसको यो घोषणा पत्र सम्भव हुने र यो चाहिँ कार्यान्वयन गर्न सक्ने र गर्न सक्छु भन्ने हिम्मतका साथले निकालेको घोषणा पत्र हो, यो पूर्ण रूपमा कार्यान्वयन हुन्छ म यो कुरामा ढुक्क छु।
म गौरीप्रसाद दवाडी, काठमाडौँ जिल्ला प्रस्तुत भयो। यो सामान्य हिसाबले यो क्षणिक रूपमा अहिले मात्र बनाए होइन, यसमा निरन्तरता पाइएको छ। महत्वाकांक्षी भन्ने कुराहरू यो प्रचलनमा आएका शब्दहरू हुन् जुन अहिले त्यसैभित्र छ। 25 वर्षको प्रगति विवरण जुन राख्यो नि, 25 वर्ष अगाडि हामी कुन हालतमा थियौँ, नेपालले अख्तियारी गरेको यो आर्थिक नीतिले जुन 25 वर्षको विवरण जुन पायो नि त्यो त एकदम सकारात्मक सोच्ने छ नि। त्यसैको आधारमा हामी के भन्न सक्छौँ भने यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नलाई चाहिँ त्यति असहज छैन। तर फेरि त्यसमा चाहिँ राजनीतिक अस्थिरता नै आउँछ भने त यो महत्वाकांक्षी नै हुन सक्छ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ पछि अब फेरि खबरकै सिलसिला। उम्मेद्वारको टुङ्गो लगाउन एमाले स्थायी समिति बैठक अहिले पनि बसिरहेको छ। बिहानदेखि उपाध्यक्ष वामदेव गौतम निवास भैँसीपाटीमा चलिरहेको स्थायी समिति बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि प्रत्यक्षतर्फको उम्मेद्वार बारे छलफल चलिरहेको छ। नेता सुरेन्द्र पाण्डेका अनुसार अहिले 1 नम्बर प्रदेशका उम्मेद्वार बारे छलफल भइरहेको छ। प्रदेश नम्बर 6 को नाम टुङ्गो लागिसके पनि सबै नाम एकैसाथ सार्वजनिक गर्ने उहाँले बताउनुभयो। बाँकी ठाउँमा पनि आज रातभरमा नाम टुङ्गो लगाउने नेता पाण्डेले जानकारी दिनुभयो। यस्तै उम्मेद्वार छनौटलाई अन्तिम रूप दिन माओवादी केन्द्रको सचिवालयको बैठक पनि बसिरहेको छ। माओवादीले काठमाडौँ 10 रामबहादुर थापा बादललाई उठाउने निर्णय गरेको छ।
यस्तै नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने बताए पनि सीट बाँडफाँडमा कुरा नमिलेपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर 2 सीट बाँडफाँड गरेका छन्। दुई दलले प्रतिनिधि सभातर्फ संघीय समाजवादी फोरमले 17 र राजपाले 15 सीट तथा प्रदेश सभातर्फ संघीय समाजवादी फोरमले 33 र राजपाले 31 सीट पाउने सहमति भएको जनाएका छन्। यसैबीच राजपासँग सीट बाँडफाँड भएसँगै संघीय समाजवादी फोरमले प्रतिनिधि सभाका 62 जना उम्मेद्वारको चयन गरेको छ। फोरम अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभामा 72 उम्मेद्वारी दिनुहुने भएको छ। यस्तै कांग्रेसको समर्थनमा वरिष्ठ नेता अशोक राई सुनसरी 1 र पर्सा 2 विमल प्रसाद श्रीवास्तवलाई उम्मेद्वार बनाइएको संघीय समाजवादी फोरमले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले चुनावका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। आज बसेको उच्च स्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणमा चुनाव हुने जिल्ला सुरक्षाका दृष्टिले संवेदनशील भएकाले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङको जरुरी सूचना। यस अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष 2074-75 लागि लिइने आयुर्वेद स्नातक BAMS 5 6 महिने तहको प्रवेश परीक्षाको आवेदन फारम मिति 2074 असोज 22 गतेदेखि 2074 कार्तिक 24 गते बेलुका 4 भरि बुझाइसक्नुपर्ने भएकाले सम्बन्धित विद्यार्थीहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रवेश परीक्षा 2074 मंगसिर 2 गते शनिबार बिहान 8 10 थप जानकारीका लागि आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङ, फोन नम्बर 082-4000-029, केन्द्रीय आयुर्वेद विद्यापीठ बिजौरी दाङ, फोन नम्बर 082-4110-78, योग तथा प्राकृतिक चिकित्सा कार्यक्रम वाल्मीकि क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँ, मोबाइल नम्बर 98-41-75-31-65 सम्पर्क गर्नुहोला वा यही कार्तिक 9 गतेको कान्तिपुर राष्ट्रिय दैनिक कार्तिक 11 गतेको अन्नपूर्ण पोस्ट समेत हेर्न सकिनेछ।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र ISO सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि BE सिभिल र BCA कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन नम्बर 082-5662-601, 98-578-35-990, 98-578-35-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सर्वोच्चद्वारा दोषी ठहर माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ, 10 भोकमरी र भ्रष्टाचार निर्मूल पार्ने दावी सहित कांग्रेसको घोषणा पत्र सार्वजनिक, उम्मेद्वारको नाम टुङ्गो लगाउन इमाले र माओवादी केन्द्रको बैठक चल्दै लगायतका खबर प्रस्तुत
गर्यौं। विश्व स्वास्थ्य संगठनले अक्टोबर महिनालाई स्तन क्यान्सर सम्बन्धी जनचेतना फैलाउने महिनाका रूपमा घोषणा गरेको छ। पहिलो चरणमा नै रोग पहिचान भए निको हुने भए पनि चेतनाको कमीले धेरै महिला स्तन क्यान्सरबाट प्रभावित भइरहेका छन्। शुरूआती चरणमा नै रोग पहिचान गर्न सकियो भने स्तन क्यान्सरले ज्यान जाँदैन। थप जानकारी सहित सुजाता खत्रीको रिपोर्ट।
भाउजूले भन्नुभयो मेरो एउटा सानो गाँठो देखेर तपाईँलाई स्तन क्यान्सर भयो कि के हो भन्नुभयो। जब म घरमा आएँ मेरो दाजुले भन्नुभयो तिम्रो त यस्तो छ अरे त्यो चेकअप गर्न जाऊ भन्नुभयो। तर मैले त्यसलाई केयरलेस गरेर घरमा बसेँ। श्रीमानले चाहिँ हटब्यागमा पानी राखेर हटब्यागले सेकिदिनुभयो। त्यसले मेरो अलिकति जुन पहिला सानो दाना थियो त्योबाट अलिकति बढेर आयो।
क्यान्सर लागेर निको भएकी बबिता खड्का, जाँच गर्दा स्तनको क्यान्सर भएको देखिएपछि उहाँ छाँगाबाट खसे जस्तै हुनुभयो।
यस्तो भयो भन्ने बित्तिकै मेरो लागि जमिन भाँसेको जस्तो भयो, आकाशले थिचेको जस्तो भयो। किन म र हस्बेन्ड चाहिँ एकछिन त्यहाँ स्तब्ध भयौँ कि एउटा डल्लोले पनि क्यान्सर हुन्छ भन्ने कुरो चाहिँ थाहै भएन।
सानो गाँठा नै हो के नै होला त भनेर व्यवस्था गर्दा क्यान्सर दोस्रो चरणमा पुग्न आँटेको रहेछ। तर बेलैमा उपचार भएकाले निको भयो। तर स्तन क्यान्सर भएका सबैले बेलैमा स्वास्थ्य जाँच भने गर्दैनन्। बेलैमा अस्पताल नपुग्दा रोग पहिचानमा ढिला हुने र ज्यान जाने सम्भावना धेरै हुन्छ भन्नुहुन्छ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सर्जिकल अङ्कोलोजिस्ट डाक्टर कपेन्द्र शेखर अमात्य।
हामीले पत्ता लगाउन अझ पनि अलिक ढिलो छौँ कि, किन भन्दाखेरि हाम्रो दिदी बहिनीहरू आमाहरू चाहिँ अब यो एक प्रकारको हाम्रो संस्कृति नै छ कि स्तन भनेको चाहिँ एक प्रकारको एक गुप्त अङ्ग जस्तो होइन, अरूलाई एकैचोटि नदेखाइहाल्ने, केही प्रब्लम भयो भने सकभर लुकाउने। र स्तन क्यान्सरको एउटा सबभन्दा ठुलो प्रब्लम के छ त भन्दाखेरि यो जुन गिर्खा आउँछ यो प्रायः दुख्दैन। जबसम्म हाम्रो दिदी बहिनीहरू चाहिँ दुख्दैन या त घाउ देखिँदैन या त रगत देखिँदैन प्रायः देखाउँदैन आउँदैनन् है। तर यसैले गर्दाखेरि यो क्यान्सर चाहिँ हाम्रो चाहिँ अलिकति छिपिएको अवस्थामा चाहिँ हामी कहाँ सबभन्दा धेरै आउने गरिरहेको छन्।
स्तनमा गिर्खा आउनु, मुन्टोबाट फोहोर रगत बग्न थाल्नु, स्तनको आकारमा रंगमा परिवर्तन हुनु, काखीमा घाउ आउनु अथवा स्तनमा लामो समयसम्म संक्रमण हुनु स्तन क्यान्सरको लक्षण हो। यस्तो लक्षण देखिने बित्तिकै जाँच गराउनु पर्छ। स्तन क्यान्सर महिलालाई मात्र होइन, कुनै कुनै पुरूषलाई समेत हुने गर्छ। स्तनको क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य छैन। वंशाणु गुडलाई एउटा कारक तत्वको रूपमा लिन सकिन्छ। चुरोट, तमाखु, सुर्ती खाने, स्तनपान नगराउने र 30 वर्षपछि सन्तान जन्माउने महिलालाई स्तन क्यान्सरको जोखिम हुने डाक्टरहरू बताउँछन्। स्तन क्यान्सर भएको नभएको आफैले पनि परीक्षण गर्न सकिन्छ। यस्तै 40 वर्ष कटेपछि वर्षमा एक पटक मेमोग्राम गर्नाले पनि क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ। स्तन क्यान्सरबाट अरूलाई जोगाउन उपचार सफल भएकाहरूको भूमिका अझै महत्वपूर्ण हुने डाक्टर कपिन्द्र शेखर अमात्य बताउनुहुन्छ।
अपरेसन भयो, औषधि दिने, किमोथेरापी भन्छौँ, मिसिनले सिक्ने रेडियोथेरापी भन्छौँ, र साथसाथै हर्मोन थेरापीहरू, नयाँ थेरापीहरू पनि छन् होइन। तपाईँको उपचार राम्रो भयो, सबै भयो, अब तपाईँको कर्तव्य के छ त भन्दा अरूलाई पनि योबाट बचाउने हो। जब हामी भनेर सबै अगाडि जान्छौँ होइन, सबै अरूहरूलाई पनि राम्रो एउटा प्रोत्साहन हुन्छन्। यसलाई चाँडै पत्ता लाग्यो भने हामीले सबै आफू मात्र नभएर आफ्नो नियर एन्ड डियर वन्स भन्छौँ नि, उहाँहरूलाई पनि हामीले राम्रो गर्न सक्छौँ।
एमालेका नेता तथा पूर्व सांसद मोहन सिंह राठौर कांग्रेसमा प्रवेश गर्नुभएको छ। उहाँ 2070 सालको चुनावमा नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर 2 विजयी हुनुभएको थियो। नेता राठौरलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभयो। राठौरसँगै पूर्व सांसद रवनी चौधरी पनि कांग्रेस प्रवेश गर्नुभएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा वाम गठबन्धनले भक्तपुरमा नेपाल मजदूर किसान पार्टीका नारायणमान विजुक्षेलाई सघाउने भएपछि एमाले भक्तपुरमा विरोध भएको छ। यसअघिका प्रत्येक चुनावमा एमाले उम्मेद्वारी दिँदै आएको र स्थानीय तह चुनावमा एमाले विजय हासिल गरेको क्षेत्रमा समेत उम्मेद्वारी नदिने निर्णय भएको भन्दै एमाले क्षेत्रीय निर्वाचन कमिटिले निर्णय सच्याउन माग गरेको हो।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसम्म देशभरका पत्रकारले चलाएको सामाजिक सञ्जालको प्रेस काउन्सिलले अनुगमन थालेको छ। प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईले संचार माध्यम र संचारकर्मीले चलाएको सामाजिक सञ्जालको अनुगमन शुरू गरेको बताउनुभयो। पत्रकारले समाचार लेख्दा चुनाव र उम्मेद्वारलाई असर पर्ने समाचार नलेख्न र पत्रकारले चलाएको फेसबुक, ट्विटर, ब्लग जस्ता सामाजिक सञ्जालमा त्यस्ता प्रतिक्रिया पोस्ट नगर्न पनि उहाँले आग्रह गर्नुभयो।
आचार संहिता विपरीत काम गरेको भन्दै नेपाली कांग्रेसलाई क्षेत्रीय निर्वाचन कार्यालय मोरङले स्पष्टीकरण सोधेको छ। हिजो निवर्तमान सांसद तथा जिल्ला सभापति डिगबहादुर लिम्बुले आचार संहिता उल्लंघन गर्दै मिक्लाजुङ एकमा सोलार बाँडेको समाचार सार्वजनिक भएपछि कार्यवाहीको लागि चेतावनी दिएको निर्वाचन आयोगका क्षेत्रीय प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो। कार्यालयले चुनाव प्रचारका लागि विभिन्न ठाउँमा राखिएका होर्डिङ बोर्ड पनि हटाएको जनाएको छ।
सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा संचालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961-62, वेबसाइट drishtiai.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँ उपत्यका एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक र मानव निर्मित प्रकोपको उच्च जोखिममा रहेको पाइएको छ। एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग युएनइस्क्यापको प्रतिवेदनका अनुसार प्राकृतिक एवं मानव निर्मित विपत्तिको उच्च जोखिममा रहेका एसिया प्रशान्त क्षेत्रका 26 शहरमा काठमाडौँ पनि रहेको छ। काठमाडौँमा आज भएको पत्रकार सम्मेलनमा स्क्यापको विपत्ति न्यूनीकरण विभागका प्रमुख सञ्जय श्रीवास्तवले काठमाडौँ, नयाँ दिल्ली, ढाका र कराँची विपत्तिको उच्च जोखिममा रहेको बताउनुभयो।
डाक्टर गोविन्द केसीले चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमले लिएको प्रवेश परीक्षामा भएको चिट चोरी प्रकरणमा आफ्नो गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ। चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीका लागि भएको परीक्षामा चोरी हुनु निन्दनीय भएको भन्दै डाक्टर केसीले चिट चोराउनेलाई कड़ा कार्यवाहीको माग गर्नुभएको छ। गर्नेलाई कार्यवाही गर्नुको साटो छानबिनका नाममा अनिश्चितकालसम्म समय कटाउनुले त्रिविका पदाधिकारीले आफ्नो स्वार्थ अनुसार काम गरिरहेको पुष्टि भएको डाक्टर केसीको आरोप छ। चिकित्सा शिक्षा क्षेत्र सुधार अभियानमा लागेका व्यक्तिलाई समेत चिट चोरीमा मुस्ने प्रयास भइरहेको भन्दै डाक्टर केसीले आईओएमको नेतृत्वलाई असफल बनाएर मेडिकल माफियाहरूलाई ल्याउन चलखेल भइरहेको पनि आरोप लगाउनु भएको छ।
रोजगारीका क्रममा कतारमा ठगिएका 5 जनाको उद्धार गरिएको छ। सम्झौता अनुसार काम र लामो समयसम्म तलब समेत नपाएका उनीहरूलाई उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना सामीले जनाएको छ। उद्धार गरिएकामा खोटाङ, रूपाकोट, मजुवागढी नगरपालिकाका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र धनकेश्वर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरी रहेको सामीकी परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिनुभयो।
दार्चुलाको अपि हिमाल गाउँपालिकाका नागरिकले आयोडिनयुक्त नुन नपाएको बताएका छन्। आयोडिनयुक्त नुन गाउँमा पुगे पनि 60-80 रूपियाँ प्रति किलोका दरले खानुपर्ने बाध्यता भएकाले सस्तो ढिके नुन खान बाध्य भएको बताएका स्थानीय रमेश कार्कीले जानकारी दिनुभयो। यातायातको सहज पहुँच नहुँदा भरिया मार्फत ढुवानी गर्दा महँगो भएको हो।
सर्लाहीको मालपोत कार्यालय हरिवनका नायब सुब्बा ईश्वरी प्रसाद दाहाल घुस लिँदै पक्राउ परेका छन्। नायब सुब्बा दाहाललाई घुस लिँदै गरेको 5,000 रूपियाँ सहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। जग्गा प्लटिङ गरी बाटो खुलाउने र जग्गा धनी प्रमाणपत्र दिने क्रममा उनले घुस मागेको अख्तियारले जनाएको छ। सर्लाहीमा यसअघि जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयबाट घुस सहित कर्मचारी पक्राउ परेका थिए।
यस्तै म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पर्सा को बहुदरामाई नगरपालिकाका हरिनारायण राम, विशुनदेव प्रसाद यादव र छठु महाराज चमारलाई प्रहरीले पक्राउ गरेको छ। म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै उनीहरूले 22 जनासँग 3,000-5,000 पैसा उठाएको पाइएको प्रहरीले जनाएको छ।
बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुढी गण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रको मुआवजा तत्काल तोक्न र तोकेको ठाउँको वितरण गर्न माग गर्दै उप प्रधानमन्त्री तथा ऊर्जा मन्त्री कमल थापालाई ज्ञापन पत्र बुझाएको छ। आज भएको भेटमा समितिका प्रतिनिधिसँग उप प्रधानमन्त्री थापाले मुआवजा तोक्न बाँकी क्षेत्रमा अविलम्ब तोकिने र तोकिएको क्षेत्रमा वितरण शुरू गर्ने आश्वासन दिनुभएको छ। उहाँले आयोजनाको विषयमा मन्त्री परिषदबाट गर्नुपर्ने काम पनि अध्ययन गरेर निर्णय गर्ने बताउनु भएको छ।
होटलमा काम गर्न बसेकी महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ परेका बुटवलको हेभन हिल्स होटलका संचालक सूर्य बहादुर छेत्री आज जेल चलान भएका छन्। केही हप्ता अघि पीड़ित युवतीको उजुरीका आधारमा पक्राउ परेका होटल संचालक छेत्रीलाई अदालतको आदेशमा जेल चलान गरिएको प्रहरीले जनाएको छ।
अवैध सामानसहित पक्राउ परेको भारतीय ट्रक छुचाउनु पर्ने माग गर्दै भन्सार एजेन्टहरूले प्रदर्शन गर्दा आज नेपालगंज भन्सार कार्यालयको काम प्रभावित भएको छ। भन्सार छलेर तीन दिन अघि नेपाल भित्रिएको भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि एजेन्टले आज प्रदर्शनसहित भन्सार ठप्प पारेको नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो। झण्डै 30 लाख रूपियाँ बराबरको मेसिनरी सामानसहितको भारतीय ट्रक तीन दिन अघि प्रहरीले नियन्त्रणमा लिएको थियो।
कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा संचालित सिक्लेस जलविद्युत आयोजनाबाट 13 मेगावाट बिजुली उत्पादन शुरू भएको छ। तीन हप्तापछि बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज पनि 3.19 अंकले घटेर 1533.53 बिन्दुमा पुगेको छ। आज बीमा समूह 4, उत्पादन समूह 3.5 तथा अन्य समूह झण्डै 6 अंकले बढे पनि समग्रमा नेप्से घटेको हो। आज सबैभन्दा धेरै होटल समूह झण्डै 17 अंकले घटेको छ। आज 41.81 करोड भन्दा धेरैको शेयर किनबेच भएकोमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको 2.34 करोड भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। उत्तर कोरियाको आणविक परीक्षण स्थलमा विस्फोट हुँदा सुरुङमा पुरिएर झण्डै 200 जनाको ज्यान गएको छ। पुङ्गेरीमा भन्ने ठाउँमा गएको सेप्टेम्बर 3 उत्तर कोरियाले गरेको छैठौं तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका कामदारको ज्यान गएको जापानी टेलिभिजन आशाहीले जनाएको छ। सुरुको विस्फोटमा झण्डै 100 जनाको ज्यान गएको र उद्धारका लागि पुगेको अर्को समूहका झण्डै 100 जना उद्धारका क्रममा सुरुङ भत्किएपछि पुरिएका समाचारमा उल्लेख छ। अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा पहिले 6.3 म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र केही बेरमा 4.1 म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जनाएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपालले भारत, बंगलादेश र आयोजक मलेसियासँग खेल्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिकामा नेपाल 3 पटकको च्याम्पियन भारतसहित बंगलादेश र मलेसिया रहेको समूह एमा परेको छ। नेपालले पहिलो खेल कार्तिक 25 गते बंगलादेशसँग खेल्नेछ। यस्तै कार्तिक 26 गते भारत र 28 गते मलेसियासँग खेल्नेछ। समूहको विजेता र उपविजेता सेमी फाइनलमा पुग्नेछन्। इन्द्र सिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताको तयारीका लागि अहिले बंगलादेशमा छ।
19 वर्ष मुनिको एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग 2-0 पराजित भएको छ। किर्गिस्तानमा भएको खेलमा घरेलु टोलीले नेपाललाई 20 मिनट र अन्तिम मिनटमा गोल गरेको हो। समूह ईमा रहेको नेपालले पर्सी बहराइनसँग, 18 गते युएईसँग र 22 गते ओमानसँग खेल्नेछ। 10 वटा समूहबाट विजेता र उत्कृष्ट 6 उपविजेता इण्डोनेसियामा हुने 19 वर्ष मुनिको एसिया कपमा छनौट हुनेछन्।
र नवलपरासीको कलुहामा भइरहेको राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगितामा वीरगंज युथ क्लब विजयी भएको छ। वीरगंजले अग्नि रूपन्देही 11 2-1 पराजित गरेको हो। प्रतियोगितामा भोलि देशभक्त क्लब र आयोजक नन्द भाउजू उपभोक्ता युवा क्लब बीच खेल हुनेछ। गैंडा संरक्षणबारे जनचेतना जगाउन प्रतियोगिता गरिएको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सर्वोच्चद्वारा दोषी ठहर माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ, फैसला कार्यान्वयनका लागि दिल्ली बजार जेल चलान।
10 वर्षभित्र भोकमरी र भ्रष्टाचार निर्मूल पार्ने दावीसहित कांग्रेसको घोषणापत्र सार्वजनिक, कांग्रेस नेता भन्छन् देशको समृद्धिका लागि कांग्रेसले जित्नै पर्छ।
उम्मेद्वारको नाम टुङ्गो लगाउन एमाले र माओवादीको बैठक चल्दै, समाजवादी फोरम र राजपाद्वारा प्रदेश नम्बर 2 सीट बाँडफाँड।
उत्तर कोरियाको आणविक परीक्षण स्थलमा विस्फोट हुँदा झण्डै 200 जनाको ज्यान गयो। ज्यान जानेमा सुरुङमा काम गरिरहेका कामदार रहेको जापानी टेलिभिजन आशाहीको दावी।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले भारत, बंगलादेश र मलेसियासँग खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी दिनेश निरौलासँगै अर्जुन पोखरेल र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।